नमस्कार, अनट्विस्टेडमा सबैलाई स्वागत छ। आज नेपालमा अहिले सबैभन्दा चर्चा र बहस भइरहेको सन्दर्भ रवि लामिछाने अनि नेपालका मूलधारका मिडियाबीचको खिचातानीबारे कुरा गरौँ। नेपालको पत्रकारिता, मिडिया र रवि लामिछानेको राजनीति। इन्टरनेटको विकास र विस्तारसँगै छापा माध्यमको पत्रकारिता केही दशकभित्रै लोप हुने भविष्यवाणी 20औं शताब्दीको अन्तिमतिर गरिएको थियो। डिजिटल मिडियाको मारमा परेर पछिल्लो 20 वर्षमा 10,000 पत्र पत्रिकाहरू बन्द भएका छन्। इन्टरनेट फैलिनु अघि 10 लाख प्रति बिक्री हुने कतिपय अखबारहरू अहिले 1 लाख प्रति पनि बिक्री हुन गाह्रो हुन्छ। पश्चिममा धेरै नाम चलेका अखबारहरू बन्द भइसकेका छन्। कतिपय नाम बजारमा देखिन मात्रै थोरै सङ्ख्यामा छापिन थालेका छन् भने अरू धेरै छापा बन्द गरेर अनलाइन मात्रै चल्न थालेका छन्। छापिएका अखबारले पनि डिजिटल विस्तारलाई प्राथमिकता दिएका छन्। किनभने छपाई एकदम महँगो छ, छापाबाट ग्राहकसम्म ढुवानी खर्चको छुट्टै भार छ, अनि त्यति गर्दा पनि पत्रिका किनेर पढिदिने ग्राहक पाउन मुस्किल छ। प्रायः सबै पत्र पत्रिकाका लेख समाचारहरू इन्टरनेटमा पाइन्छ। उनीहरूका वेबसाइटमा नगइकन गुगल न्युज, फ्लिपबोर्ड जस्ता एग्रिगेटर अथवा ट्विटर, फेसबुक जस्ता सामाजिक सञ्जालबाट छिनछिनमा अपडेट हुने समाचार र लेखहरू हातैको मोबाइल ट्याब्लेटमा आउने भएपछि पैसा तिरेर फराकिला अखबारमा किचिरा अक्षर पढ्ने उत्साह कसलाई आओस्। त्यसमाथि अचेल त पत्रिका पढिदिने अडियो एप र पडकास्ट पनि पाइन्छ। पत्रिका पढ्ने पुस्ता बुढो हुँदै गएपछि मोबाइल फोन खेलाएर हुर्केको नयाँ पुस्ताले अखबार पढ्दैनन् भन्ने सोच्नु त आकाशको फल आँखा तरी मर भन्ने जस्तै हो। निचोड के हो भने छापा अखबारहरू ढिलो चाँडो लोप हुने पक्का पक्की छ। पछिल्ला दशकमा प्रिन्ट मिडियाका मालिकहरू छापा पत्रकारिताको आयु जतिसक्दो लम्ब्याउन र आम्दानीको स्रोतलाई अखबारमा छापिने विज्ञापनबाट भन्दा पनि अरू तरिकाले बढाउन लालायित भएका छन्। एक त अखबार चलाइराख्न लाग्ने खर्च ठुलो हुन्छ, त्यसमाथि समाचार बटुल्ने पत्रकारहरू र लेख, कार्टुन, फोटोका कन्ट्रिब्युटरहरूलाई तलब, भत्ता, पारिश्रमिक दिनै पर्यो। बढ्दो खर्च कटाएर लगानीको प्रतिफल प्राप्त गर्न विज्ञापनले मात्र नपुगेपछि उनीहरूले पत्रिकासँगै अरू सामान, सेवा, सुविधाको प्याकेज बेचेर नाफा बढाउने अनि आफूसँग रहेको पुँजी ब्रान्ड भ्यालुबाट जम्मा गरेको अतिरिक्त कोष अन्य व्यवसायमा लगानी गर्न थालेका छन्। यसले गर्दा उनीहरूको स्वार्थ स्वतन्त्र पत्रकारिताको दायराबाट फाटेर कम्तीमा खर्च चलाउने र सकेसम्म नाफा कमाउनेतर्फ अग्रसर भएको छ। घाटा बेहोरेर केही वर्षमा बन्द हुने कि आफ्नो नाम र अस्तित्वलाई जोगाइराख्न स्वतन्त्र पत्रकारितामा कति हदसम्म कम्प्रोमाइज गर्ने भन्ने एक छ प्रश्न उनीहरूको अहिलेको सबभन्दा ठूलो चुनौती हो। मर्नुभन्दा बौलाउनु निको भने चाहिँ अस्तित्व बचाइराख्न पेसागत धर्ममा सानोतिनो कम्प्रोमाइज गर्नु अहिलेका पत्रकार प्रकाशकहरूको रहर नभएर बाध्यता पनि हो। पत्रकारहरूलाई औँला ठड्याउन सजिलो हुन्छ, तर हामीमध्ये धेरैले आफ्नो काम कार्यक्षेत्रमा नचाहेका एकाध कुरा गरेकै हुन्छौँ। किनभने निष्ठा र नैतिकताभन्दा माथि जीविकाको सवाल हुनु सबैको यथार्थ हो। धेरै नाम चलेका प्रकाशन गृह अखबारका मालिकहरूले अस्तित्व बचाउनेकै लागि या त स्वार्थ बाजेरी व्यवसायमा लगानी गरेका हुन सक्छन्, या कहिलेकाहीँ अन्य ठुला व्यापार व्यवसायहरू, पहुँचवाला व्यक्तिहरू, धनाढ्यहरू, राजनीतिज्ञहरूको पक्ष विपक्षमा लेख्न लगाइरहेका हुन सक्छन्। त्यसमाथि पत्रकारिता बाहिर जुन व्यवसायमा लगानी भए पनि आफ्नो मिडियालाई सम्पादकीय स्वतन्त्रता दिने प्रकाशकहरूलाई औँला ठडाउन मिल्दैन। पेसा नै कहिलेसम्म टिक्ने हो ठेगान नभएका पत्रकारहरूले पनि परिवार पाल्नका लागि स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ समाचार लेख्नुपर्ने धर्मलाई कहिलेकाहीँ व्यवस्था गरे होलान् भन्नु असत्य नहोला। एकतर्फी बढाइ चढाइ वा तीव्र विरोधले भरिएका समाचार लेख पढ्दा कुनै सामान्य पाठकले पनि यस्ता स्वार्थको गन्ध थाहा पाइहाल्छ। इङ्ल्यान्डबाट छापिने विश्वविख्यात गार्डियन समाचार पत्र नाफामुखी भएर पत्रकारिताको धर्म निभाउन नसक्ला भनी सन् 2008 ट्रस्ट खोलेर त्यसको स्वामित्वमा चलाउन थालिएको थियो। झन्डै 20 वर्षदेखि लगातार जसो घाटामा चलिरहेको गार्डियनको सञ्चालक स्कट ट्रस्टले समेत अखबारलाई जोगाउन नाफामुखी व्यापार व्यवसायमा लगानी गर्ने एउटा भेन्चर क्यापिटलमा उल्लेख्य हिस्सा लिएको छ। नाफाका लागि मिडिया चलाउने व्यापारीले त झन् पत्रकारिता बाहिर लगानीका हाँगाबिगा फैलाउनु नौलो कुरै भएन। त्यति मात्र होइन, पत्रकारहरूले विभिन्न राजनीतिक धार लिएर आफ्ना पक्षको गुणगान गाउने र विपक्षको हुर्मत लिने चलन बेलायतमा मात्रै 100 वर्ष काटिसकेको छ। रोदरमेयर परिवारको स्वामित्व रहेको डेली मेलले दोस्रो विश्वयुद्धको सुरुवातमा जर्मन नाजीहरूको समर्थन गरेको थियो। दक्षिणपन्थी कन्सर्भेटिभ दलको आँखा चिम्लेर भक्ति गाउने उक्त पत्रिकाले राजकुमार ह्यारीको बिहेपछि उनकी मिश्रित रङ्की श्रीमती मेगनको हुनसम्म खेदो खनिरहेको छ। रुपर्ट मर्डकका मिडियाहरूले अमेरिकाको समाजको ठूलो हिस्सालाई उग्र दक्षिणपन्थी बनाइदिएको डोनाल्ड ट्रम्पहरूको सफलताले प्रमाणित गरिदिएको छ। त्यसैले प्रेस धेरै बलियो भयो र देशको राजनीतिमा आवश्यकताभन्दा बढी हावी भयो भन्ने आरोपमा केही सत्यता भए पनि नेपाल मात्र यस्तो अपवाद होइन। संसारभरिको चलन यस्तै छ। बरु कम्युनिस्ट चीन, पुँजीवादी अमेरिका र त्यही छिमेकको भारतभन्दा नेपालको छापा संसार अलि स्वतन्त्र र सन्तुलित भएको उदाहरण प्रशस्त भेट्न सकिन्छ। नेपालमा हालै नयाँ राजनीतिज्ञ बनेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले कान्तिपुर लगायतका ठूला सञ्चार गृहमाथि आक्रामक विरोध वर्षाएपछि उनको भनाइको पक्ष विपक्षमा अनेक टिका टिप्पणीहरू भइरहेका छन्। राजनीति सुरु गरेको केही महिनामै टेलिभिजन कर्मी रवि लामिछानेले धेरैलाई चकित पार्दै निर्वाचित सांसद र गृहमन्त्री बने अनि त्यसको महिना दिन कटेपछि दुवै पद गुमाउनु पर्यो। अमेरिकी नागरिकता लिएपछि पनि पुरानै नेपाली नागरिकता प्रयोग गरेको अभियोगमा सर्वोच्च अदालतले उनको सांसद र गृहमन्त्री पद खोसिदियो। दुई दिनपछि काठमाडौँ जिल्ला कार्यालय गएर प्रक्रिया बमोजिम नेपाली नागरिकता पुनः प्राप्त नगर्दासम्म अनागरिक भएको दावी उनको थियो। प्राविधिक रूपमा उनी दुई दिन राज्यविहीन भएको साँचो हो, जुन मानवाधिकारको सर्वमान्य सिद्धान्तसँग पनि मेल नखाने कुरा हो। लगतै नेपाली मिडिया र सामाजिक सञ्जालमा अमेरिकी नागरिक भएकै बेला रविले गैर कानुनी रूपमा नयाँ नेपाली पासपोर्ट बनाएको समाचारलाई उछालेर प्रचार प्रसार गरियो। उनका विरुद्ध फेरि मुद्दा लाग्ने, जेल जाने, आजीवन चुनाव लड्न नपाउनेसम्मका सबै अड्कलबाजी गर्न मूलधारमा स्थापित प्रेस र निश्चित राजनीतिक झुकाव राख्ने बुद्धिजीवीहरू खनेर लागे जस्तो देखियो। सँगसँगै प्रधानमन्त्री प्रचण्डले रविको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा दिइएको गृहमन्त्री पद उनलाई वा उनको पार्टीलाई नदिने अड्डी कसे। यसरी चारैतिरबाट घेरामा पारिएका रविले आफू गृह मन्त्रालयमा फर्किने गुन्जायस नदेखेपछि आफ्नो पार्टीलाई नै सरकारबाट हटाए। उनका तीन मन्त्रीहरूले पनि केही काम गर्न नपाउँदै मन्त्रालयबाट बाहिरिनु पर्यो। त्यति मात्रै होइन, लगत्तै पत्रकार सम्मेलन गरेर उनले नेपालका मूलधारका छापाहरूमाथि गम्भीर आरोपहरू लगाउँदै समर्थकहरूको भिड प्रयोग गरेर हस्तक्षेप गर्ने धम्की समेत दिए। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शैली दोहोऱ्याउँदै उनले नेपाली प्रेस जनताको दुश्मन भएको आरोप लगाए। रविको पत्रकार सम्मेलनपछि उनका समर्थकहरू सामाजिक सञ्जालमा उनले आक्रामक विरोध जनाएका प्रकाशक, सम्पादक र समग्र पत्रकारितामाथि नै अश्लील गाली गलौजमा उत्रिएका छन्। उनीहरूले दशकौँदेखि पत्रकारिता गरेका सम्मानित कलमजीवीमाथि पनि अन्धाधुन्ध गाली र आरोपका फोहरा बर्साइरहेका छन्। रविको असहिष्णु शैलीले निराश मानिसहरू र उनका समर्थकहरू बीच चलेको जुहारीले स्वस्थ छलफल र आदान प्रदानका सीमाबन्धन नागेका छन् र समाज विपरीत अतिवादी धारमा ध्रुवीकरण भइरहेको स्पष्ट सङ्केत दिएका छन्। रविको आक्रोश मुख्यतः देशको सबभन्दा ठूलो मिडिया हाउस कान्तिपुरमाथि केन्द्रित थियो। उनले त्यसका प्रकाशक र उनका छोरामाथि एउटा गम्भीर सवारी दुर्घटनालाई कान्तिपुरको पहुँचको बलमा लुकाएकोदेखि व्यापारीहरूलाई धम्काएर व्यवसायहरूमा हिस्सा खोसेकोसम्म आरोप लगाएका छन्। आफूमाथिका आरोपहरूको दुवैजनाले सभ्य भाषामा खण्डन गरे पनि विवरणहरूको भरपर्दो खुलासा गरिएको छैन, न त रविका समर्थकहरूले जथाभावी गाली गर्न नै छाडेका छन्। नेपालमा पत्रकारितालाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कान्तिपुर हिमाल मिडियादेखि नयाँ खुलेका अनलाइन मिडियाका सञ्चालक र पत्रकारहरू उनीहरूको घृणाको तारो बनेका छन्। यी आरोपहरूको सत्यता पत्ता लगाउने र यथार्थ रिपोर्टिङ गर्ने जिम्मेवारी त्यति बेलै आफ्नै पत्रकारहरूलाई दिएको भए उनीहरूको साख र विश्वसनीयता उँचो हुन्थ्यो र आरोप लगाउनेहरूको मुख टालिन्थ्यो। सामाजिक सञ्जालमा नेपालको लोकतान्त्रिक आन्दोलन, माओवादी जनयुद्ध, राजनीतिक भ्रष्टाचार, जनताको चासोका हजारौँ विषयमा सशक्त कलम चलाएका अग्रज पत्रकारहरूलाई निकृष्ट ढङ्गले गाली गर्नेहरूको बोलबाला छ। जनतालाई सुसूचित गर्ने र नागरिक अधिकारको चेतना जोगाउन अहम भूमिका खेल्ने पत्रकारहरूमाथि खुल्लेआम धम्की दिन थालिएको छ। देशमा सुशासन कायम गर्छु भनेर नयाँ राजनीतिक दल खोलेका महत्वाकांक्षी नेताका हजारौँ समर्थकहरूले देशको दैनिकी अनि सरकार प्रशासन यन्त्रको काम कारवाही विधिसम्मत भए नभएको सत्य तथ्य जनतामा पुर्याउने जिम्मेवारी लिएका पत्रकारलाई शत्रुवत व्यवहार गर्नु दुःखद छ। यस्तो परिस्थिति निर्माण गर्ने रवि लामिछानेको आक्रामक भूमिकाको वाहवाही गर्नु गरी जिम्मेवार मात्र होइन, प्रत्युत्पादक पनि हुन्छ। प्रतिशोधबाट प्रेरित राजनीतिले न त रवि र उनको पार्टीलाई फाइदा पुग्छ, न त देशलाई। जुन समाजको सुधार गर्ने भनेर राजनीति सुरु गरेको हो, त्यही समाजको सञ्चार अनि बौद्धिक क्षेत्रलाई एक्लाएर गरिने राजनीति सफल हुनै सक्दैन। हाम्रो विकासोन्मुख समाजले उग्रपन्थी राजनीतिक ध्रुवीकरण ठेक्न सक्दैन। शालीन हुनुपर्ने बसहरू हिंसात्मक हुन थाले समाज हिंस्रक हुन जान्छ। भोलि भिडले भड्काएको स्थिति सम्हाल्न नसकिने भयो भने नियन्त्रण गर्ने जिम्मा कसले लिने? सँगसँगै अघि उल्लेखित चुनौतीहरूबाट गुज्रिएको प्रेस जगतले पनि आफ्नो मूल धर्म निभाउनै पर्छ। अनैतिक र गैरकानुनी स्रोतहरूबाट आर्जित रकमले सञ्चार चलाउने, पूर्वाग्रही समाचार छापिराख्ने, आफ्नो पहुँच र शक्तिको आडमा राज्यका निकायहरूमा हस्तक्षेप गर्ने काम भइरहेको आरोपलाई धेरैले पत्याउन थाले भने समग्र सञ्चार क्षेत्रप्रति वितृष्णा फैलिन्छ। मानिसहरू सामाजिक सञ्जाल मार्फत भ्रामक तथा झुटा सूचना प्रवाह गर्ने अयोग्य र अनधिकृत समूहका सञ्चार सामग्री पढेर वा हेरेर झुक्किन थाल्छन् र सरकारका मुद्दाहरूमा गलत अवधारणा प्रभावशाली हुन जान्छन्। झन्डै 2 दशक अघि म पनि नेपाली पत्रकारितामा संलग्न थिएँ, त्यसैले होला पत्रकारिताको खस्तो स्तर र यसप्रति बढ्दो अविश्वासले आफ्नै चित्त दुखेको। लगत्तै बेलायत आएर बिबिसीको जागिरीको रूपमा केही वर्ष पश्चिमा पत्रकारितालाई नजिकबाट निहाल्न पाइयो। बिबिसीको समाचार लेखन निर्देशिकामा हरेक समाचारमा त्यसमा उठान गरेको विषयको पक्ष र विपक्ष दुवै आवाज समेट्नु अनिवार्य हुन्छ भनिएको छ। त्यति हुँदाहुँदै पनि बिबिसीलाई पूर्वाग्रही भएको आरोप लागिरहन्छ सत्तामा रहेका र नरहेका विभिन्न शक्ति केन्द्रहरूबाट। पूर्णतया जनताको करबाट चल्ने विश्वविख्यात बिबिसी संस्थामाथि त पूर्वाग्रहको आरोप लाग्छ भने प्रविधिले पेलिरहेको समयमा पारिवारिक लगानीले चलेका नेपाली अखबारमाथि पूर्वाग्रहको आरोप लगाइनु अस्वाभाविक भएन। तर मैले कान्तिपुरमा 3 वर्ष काम गर्दा समाचार सम्पादनमा मालिकहरूको हस्तक्षेप कहिले देखिनँ। सन् 2002 हुनुपर्छ, तत्कालीन कान्तिपुरका सम्पादक प्रकाशकहरूलाई अख्तियारले गिरफ्तार गरेको समाचारलाई तुरुन्त हेडलाइन बनाएर सबभन्दा पहिला रेडियोबाट फुक्ने मै थिएँ। तर त्यसका लागि मैले कुनै स्पष्टीकरण पनि दिनु परेन, न त कान्तिपुर रेडियोको जागिर नै खोसियो। मेरो सीमित अनुभव र ठम्मेअनुसार नेपालको समाचार रिपोर्टिङमा सबैभन्दा उत्कृष्ट काम गर्नेहरूमध्येका हरिबहादुर थापा, अमित ढकाल, सुधीर शर्मा लगायतको पत्रकारिता रविले औँला ठड्याएका 2 संस्था कान्तिपुर र हिमाल खबर पत्रिकाबाट खारिएको हो। त्यसो भन्दैमा यिनीहरूबाट गल्ती नै हुँदैन भनेर बचाउ गर्ने पक्षमा म छैन, किनभने अहिलेको समय र परिस्थिति त्यसबेलाभन्दा भिन्नै हुनसक्छ। रविको अभूतपूर्व राजनीतिक आरोहणबाट केही सञ्चारकर्मीमा ईर्ष्या जागेको नहोला भन्नु पनि सकिन्न, तर कमजोरी केटानी गरेर सुधार्ने दबाब दिनु न्यायोचित हो, अनर्गल आरोप लाउँदै भिडद्वारा न्याय दिन्छु भन्नु आपत्तिजनक कुतर्क हो। रविको सुशासनको नाराबाट धेरै नेपालीहरू उत्साही भएको गत आम निर्वाचनमा उनको पार्टीले पाएको मतबाट प्रष्ट हुन्छ। सँगसँगै उनले नागरिकता कानुन उल्लङ्घन गरेको पुष्टि भइसकेको छ भने गलत तरिकाबाट नेपाली पासपोर्ट लिएको पनि आफै स्वीकारिसकेका छन्। त्यसैले प्रचलित कानूनले तोकेको सजाय बेहोरेर सबै अभियोगहरूबाट सफाई पाएपछि मात्र राजनीतिमा फर्कनुको विकल्प उनीसँग छैन। भावनात्मक कमजोरी र केटाकेटीपन त्यो दिनको पत्रकार सम्मेलनमा छताछुल्लो भएपछि उनको राजनीतिक कद होचो भएको पनि ठानिएको छ। यद्यपि मूलधारका दलहरूको ज्यादतीले आक्रान्त मतदाता सामु नयाँ नारा लिएर उदाएको दल र नेतृत्वलाई जनमतका बावजुद राजनीतिमा फर्किन प्रतिबन्धित गर्न खोजियो भने नेपालको लोकतन्त्र कमजोर हुन्छ। रविको राजनीतिक जीवन एकपछि अर्को विवाद सृजना गरेर मास्न खोजियो भने पनि उनको पक्षमा रहेको समाजको आक्रोशित वर्ग उद्वेलित हुने खतरा हुन्छ। त्यसैले रविको अराजनीतिक वक्तव्यबाजीले पीडित प्रकाशक पत्रकारहरूले आफ्नो पेसागत धर्म निभाएर उनलाई उचित स्थान दिनैपर्छ। उनका गल्तीलाई मात्र केलाउने होइन, कानुन उल्लङ्घनमा राज्यबाट भएका कमजोरी औँल्याएर दुरुपयोग भएका राज्य संयन्त्रका भुवाङहरू टाल्न क्रियाशील हुनुपर्छ। संविधान कानुन र कानुन कार्यान्वयन गर्ने संयन्त्रमा भएका अस्पष्टताहरू केलाएर विवादित विषयहरू फेरि नउठ्ने गरी निरूपण गर्न संसद र राज्यलाई दबाब दिनुपर्छ। लोकतन्त्रमा राजनीतिज्ञका वास्तविक न्यायाधीश मतदाताहरू नै हुन्। रविले अहिले प्रकट गरेको अराजनीतिक चरित्रको पैरवी र फैसला मतदाताबाटै होस्, नेपाली प्रेससँग रवि लामिछानेले छिडेको लडाइँमा युद्धविराम होस् र यसमा रविको राजनीतिभन्दा धेरै परिपक्व नेपाली सञ्चार जगतले पहिलो पाइला चालुन्। पत्रकारिताले कसैसँग पूर्वाग्रह नराखी स्वतन्त्र निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरेर प्रेसको आय बढाउँदै लगोस्, किनभने देशको लागि सशक्त र विश्वसनीय प्रेस कुनै व्यक्तिको राजनीतिक महत्त्वाकांक्षाभन्दा महत्त्वपूर्ण हुन्छ। नेपाली प्रेसले निर्भीक र निष्पक्ष पत्रकारिताबाटै भीरतन्त्रलाई परास्त गर्न सक्छ। प्रेसलाई उचित सम्मान दिन सक्यो भने रविको राजनीति पनि उभो लाग्छ। हस्त, आजलाई अन्टिस्टेटको समय यति नै।